नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल वैशाख 3 गते बुधबार, वैशाख शुक्ल पक्ष तृतीया तिथि, तदनुसार अप्रेल 16 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीमा प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। नागरिक दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। शिक्षक सड़कमा, विद्यार्थी कता, 70 लाख छात्र छात्राको भर्ना र पठन पाठन प्रभावित शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। शिक्षक सड़कमा, विद्यार्थी कता भन्ने प्रश्न अहिले निकै चर्चामा छ, किनभने नयाँ शैक्षिक सत्र वैशाख 2 गतेदेखि शुरू भएको छ। यति बेला सामुदायिक विद्यालयका शिक्षकहरू विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र विद्यालयभित्र वर्षभरि गरिने शैक्षिक क्रियाकलापको योजना बनाउनमा व्यस्त हुनुपर्ने थियो, तर आफ्नो हक अधिकार सुरक्षित गर्न उनीहरू 14 दिनदेखि देशभरिका सामुदायिक विद्यालय बन्द गरी काठमाण्डुको सड़कमा आन्दोलनरत छन्। शिक्षकको आन्दोलनका कारण विद्यालय तहका 70 लाख विद्यार्थीको भविष्य अन्यलमा परेको छ, किनभने अझै पनि विद्यालय तहका 80% बालबालिका सामुदायिक विद्यालयमै अध्ययनरत छन्। यसपटक राज्यले समयमै पाठ्य पुस्तक विद्यालयमा पुर्याएको छ, तर विद्यालयमा विद्यार्थी छैनन्। सरकारी विद्यालयले भर्ना लिन नमानेपछि अभिभावकहरू विद्यार्थी फर्काएर निजीमा भर्ना गराउन थालेका छन्। यसले सामुदायिक विद्यालयको घट्दो विद्यार्थी संख्या शिक्षक आन्दोलनले थप घटाउने निश्चित छ। अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार शुभकामना सन्देश दिँदै विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन सबैको सहयोगका लागि आह्वान गर्दै सबै बालबालिकाको उज्जवल भविष्यको कामना गर्नुभयो। सन् 2030सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा साधारण र प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाई समावेशी र गुणस्तरीय बनाउनुका साथै सबै शैक्षिक संस्थाहरूलाई उत्कृष्ट ज्ञान केन्द्र बनाउन सरकार लागि परेको छ। सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, एकातिर शिक्षकहरू आफ्नो पेशागत हक अधिकार सुरक्षित गर्न नेपाल शिक्षक महासंघको अगुवाईमा 14 दिनदेखि देशभरिका सामुदायिक विद्यालयको पठन पाठन तथा समग्र शैक्षिक क्रियाकलाप ठप्प पारेर काठमाण्डुको सड़क आन्दोलनमा आइरहेका बेला, अर्कातिर वैशाख 2 गतेदेखि नै भर्ना अभियान सफल गराउन भन्दै शुभकामना सन्देश दिनुलाई शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले प्रधानमन्त्रीले रीतमात्र पूरा गरेको टिप्पणी गर्नुभयो। यसैबीच नेपाल शिक्षक महासंघले उठाएका माग सम्बोधन गर्न सरकार तयार भएको छ। मन्त्री परिषदको हिजो साँझ बसेको बैठकले शिक्षकका माग पूरा गर्न विद्यालय शिक्षा विधेयक पारित प्रयोजनका लागि वैशाख 12 गते दिउँसो 1 बजे संघीय संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ। त्यस्तै शिक्षकको यथोचित माग सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न संवेदनशील र गम्भीर रहेको पनि सरकारले बताएको छ। शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्री परिषद बैठकले हाल विद्यार्थी भर्ना एसईको उत्तर पुस्तिका परीक्षण एवं कक्षा 12 राष्ट्रिय परीक्षाको बेला भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्कन अनुरोध गरेको छ। शिक्षक सड़कमा, विद्यार्थी कता, 70 लाख छात्र छात्राको भर्ना र पठन पाठन प्रभावित, नागरिक दैनिक लगायत अन्य पत्र पत्रिकाले पनि यो खबरलाई आज प्राथमिकता दिँदै छापेका छन्। सत्ता साझेदार दलको दृढ़ता, सरकार होइन कार्यशैली परिवर्तन शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच समसामयिक राजनैतिक घटनाक्रमका सन्दर्भमा छलफल भएको छ। शिक्षक आन्दोलन, सहकारी पीड़ितको आन्दोलन, पूर्व राजा ज्ञानेन्द्र शाह समर्थकको प्रदर्शन भइरहँदा प्रधानमन्त्री ओली र सभापति देउबाबीच हिजो गम्भीर संवाद र समीक्षा भएको हो। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन हुने दावी गरे लगत्तै सत्ता साझेदार दलका शीर्ष नेताबीच सरकारका कामको समीक्षा गर्दै अझ प्रभावकारी रूपमा अघि बढ़ने गरी संवाद भएको छ। प्रधानमन्त्री ओली र सभापति देउवाबीच पछिल्ला राजनैतिक घटनाक्रम, नागरिकका असन्तुष्टि सम्बोधन र प्रणालीगत कमी कमजोरीलाई केलाएर समाधान खोज्ने समझदारी पनि भएको हो। कांग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा र एमाले उपमहासचिव प्रदीप कुमार गेवालीले प्रधानमन्त्री ओली र सभापति देउवाबीच सरकार गठनपछि भइरहेका काम कार्यवाही प्रभावकारी बनाउन गर्नुपर्ने निर्णय तथा सत्ता साझेदारीलाई अझ उच्चतम विश्वासका साथ अघि बढ़ाउन संवाद भएको बताउनुभयो। नेता विश्वकर्माले भन्नुभयो, सभापति देउवाले शिक्षक आन्दोलन अत्यन्तै संवेदनशील बनेर गएको, यसले सरकारको छविलाई पनि धक्का पुर्याइसक्यो भन्ने कुरा राख्नुभयो। उहाँहरू बीचको संवादमा शिक्षकसँग वार्ता गरेर यो विषय टुंग्याउने निष्कर्ष भएको छ। पूर्व प्रधानमन्त्री प्रचण्डको सरकार परिवर्तन सम्बन्धी अभिव्यक्ति लगत्तै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएको छलफलको गठबन्धन परिवर्तनको भ्रम निवारण भएको छ। सामाजिक सञ्जाल सरकार परिवर्तनको हल्ला ले तातेका बेला दुवै शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो। पूर्व उप प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिलाई अहिले अर्थपूर्ण रूपमा लिन नसकिने बताउनु भएको छ। उहाँले भन्नुभयो, प्रचण्डजीले सधैँ उथलपुथल गरिरहन्छु, सधैँ अस्थिर बनाइरहन्छु भन्नुभएको छ। उहाँले घोषणा नै गर्नुभएको हो, त्यो काम त उहाँले गरिरहनुहुन्छ, तर अहिलेको सरकारको प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण, महँगी नियन्त्रण र जनताको असन्तुष्टि सम्बोधन हो। सत्ता साझेदार दलको दृढ़ता सरकार होइन, कार्यशैली परिवर्तन। प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच पछिल्ला राजनैतिक घटनाक्रम, नागरिकका असन्तुष्टि सम्बोधन र प्रणालीगत कमजोरीलाई केलाएर समाधान खोज्ने समझदारी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। ६५ नाघेकालाई गवर्नर नियुक्त नगर्न सर्वोच्चको आदेश, यो खबर पनि आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा छापेका छन्। अन्नपूर्ण पोस्टको यो खबर यति बेला लिँदैछौ। सर्वोच्च अदालतले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यमा 65 वर्ष नागेकालाई नियुक्त गर्ने मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सरकारले 65 वर्ष नागेकालाई गवर्नर नियुक्त गर्न मिल्ने गरी मापदण्ड बनाएको थियो। सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले त्यस्तो मापदण्ड कार्यान्वयन नगर्न हिजो अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्च अदालतका सह रजिस्ट्रार तथा प्रवक्ता अर्जुन क्विकेलका अनुसार न्यायाधीश पाण्डेको इजलासले संशोधित मापदण्ड 5 दिनका लागि हद म्यादसँग सम्बन्धी संशोधित व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको हो। यो आदेशले गवर्नरको नियुक्ति नै रोक भनेको होइन, तर मापदण्डमा हदम्याद हटाएकाले सो उमेर हदबारे कार्यान्वयन नगर्न भनिएको हो। वैशाख 7 गते पेशी बोलाइएको छ। यसपछि उक्त आदेशले निरन्तरता पाउने वा नपाउने भन्नेबारे छलफल गर्न वादी र प्रतिवादी दुवै पक्षलाई बोलाइएको छ। सह रजिस्ट्रार क्विकेलले भन्नुभयो, सरकारले फागुन 27 गते अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड 2073 संशोधन गर्दै 65 वर्षसम्मको उमेर हदको व्यवस्था हटाएको थियो। 65 नागेकालाई गवर्नर नियुक्त नगर्न सर्वोच्चको आदेश, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। नयाँ वर्षमा पुरानो झल्को गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। बाल बालिकाहरू कोही गोटी खेलिरहेका, कोही बाघचाल खेलिरहेका, केही त्यही खेल हेरेर रमाइरहेका बुढापाका पुराना कालो र सेतो मिश्रित तस्वीरमा हराइरहेका छन्। फोटोसहितको प्रसंग गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। केही दुनाटपरी गाँसिरहेका र कोही घुम्ने कुर्सी खेलिरहेका, कोही बाल बालिका तथा बुढाबुढी पहिलेको समयका कुपी, लालटिन, पुरानो प्रविधिको फोन, बाजा गाजा, रेडियो आदि हेरेर टोलाइरहेका। झट्ट कल्पना गर्दा केही दशक अघि बुवा पुस्ताको समय जस्तो लाग्ने यो चित्रण नयाँ वर्षमा धनकुटाको कोप्चे स्थित बिहीबारे हटियाको हो। यहाँ कोप्चे पुनर्जागरण अभियानले नयाँ वर्षका अवसरमा तेस्रो कोप्चे उत्सव आयोजना गरेको छ, जहाँ अन्यन्त्रको मेला महोत्सव भन्दा बिल्कुल फरक छ। सबै कुरा पुरानो शैलीलाई अवलम्बन गरिएको छ, जहाँ पुरानो समयको जीवन्त अनुभव गर्न पाइन्छ। अन्यन्त्रका मेला महोत्सवमा जुवा जन्य खेलाइरहँदा यहाँ भने केटाकेटीलाई गोटी बागचाल खेलाइन्छ, त्यस्तै अरूलाई घुम्ने कुर्सी आदि खेलाइन्छ। अन्यन्त्र आधुनिक प्रविधिको प्रदर्शनी गरिरहँदा कोप्चेले भने पुराना सकेसम्म मौलिक प्रविधि प्रदर्शनी गर्दै आएको छ। यहाँ पुराना ताला, टुकी, करुवा, ग्रामोफोन, चर्खा, ढुङ्गो, जाँतो, झम्के, गुलेली लगायत 5 दर्जन भन्दा बढ़ी पुराना प्रविधि प्रदर्शनीमा राखिएको छ। नयाँ वर्षमा पुरानो झल्को हिलेको प्रसंगलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। युनिटी लाइफ नेटवर्क प्रकरण दशकपछि फैसला, ठगिनेले पैसा पाउने, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। सर्वोच्च अदालतले 2070 दशकको निकै चर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेशनलको मुद्दामा ठगिएकाहरूको पैसा फिर्ता लिने गरी जिल्लाको फैसला उल्ट्याउँदै संचालक सहितलाई कैद र जरिवाना ठहर गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले 2074 सर्वोच्च अदालतमा प्रवेश गरेको मुद्दा मंगलबार टुंग्याएको हो। पिरामिड शैलीमा सर्वसाधारणको रकम ठगी गरेको भन्दै संस्था विरूद्ध शुरूमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उक्त अदालतले युनिटी लाइफसँग जोड़िएका कतिपय व्यक्तिलाई थुनामा पठाएको थियो भने कतिलाई सफाई दिएको थियो। युनिटीसँग सम्बन्धित 16 मुद्दा सर्वोच्च अदालतमा एकै पटकमा फैसला भएका हुन्। सर्वोच्चबाट फैसलालाई पूर्ण पाठ पनि आइसकेको छैन। युनिटी लाइफ इन्सुरेन्सका संचालकहरू काशीराम गुरूङ, भीमबहादुर गुरूङ, इन्द्रबहादुर विक, नेत्र राजवंशी, कृष्णबहादुर छेत्री, महेन्द्र केसी, विष्णुबहादुर छेत्रीलाई जनही दुई वर्ष छ महिना कैद र जनही 25,000 जरिवाना तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिनुभयो। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। मोबाइल फोन खोल्यो कि सामाजिक सञ्जाल स्क्रोल नगर्ने सायदै होलान्, तर बढ़दो सामाजिक सञ्जालको प्रयोगसँगै आपराधिक गतिविधि, ठगी, साइबर क्राइमहरू पनि बढ़दै गएका छन्। तर त्यसो हुँदा पनि सरकारले सामाजिक सञ्जाल संचालकलाई जवाफदेही बनाउन सक्दैन, किनभने उनीहरू नेपालमा दर्ता छैनन्। त्यसैकारण सरकारले नेपालमा दर्ता हुन पटक पटक आह्वान गरेको छ, तर अटेर गरिरहेका छन्। नेपालमै दर्ता भए उनीहरू जिम्मेवार बन्थे, अर्कोतिर राज्यलाई ठूलो मात्रामा राजस्व पनि उठ्थ्यो। नेपालमा दर्ता हुन किन आनाकानी गरिरहेका छन् सामाजिक सञ्जाल, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। ग्वारखो ओभरपास वर्खा अघि सक्ने लक्ष्य, निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेका कारण जेठ मसान्तसम्ममा ओभरपास तयार हुने देखिएको हो। अहिलेसम्म भौतिक प्रगति 82% पुगेको छ, कारोबार दैनिकले अग्रपृष्ठमा खबर छापेको हो। ललितपुरको ग्वारखोमा बनिरहेको ओभरपास यो वर्षको वर्खा अघि नै तयार हुने भएको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेका कारण जेठ मसान्तसम्ममा ओभरपास तयार हुने देखिएको हो। सम्झौताको समय सकिएर 1 वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सड़क विभागले गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ। सम्झौता अनुसार तोकिएको म्याद 2080 फागुन 12 सकिएको थियो, त्यसपछि म्याद थप गरेर 2081 पुस 8 कायम गरिएको थियो। सड़क विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीका अनुसार वर्खा अघि नै सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको छ। उहाँले भन्नुभयो, हर्जानातिर आएर काम भइरहेको छ, वर्खा अघि नै सक्ने तयारी छ, मौसम अनुकूल भयो भने जेठसम्ममा पूरा हुन्छ। कारोबार दैनिकले अग्रपृष्ठमा छापेको हो। यो साता गहुँ नकाट्नु नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। यो साता कुनै पनि अन्न लगायत बाली नकाट्न र काटेको छ भने भित्र्याउँदा राम्रो हुन्छ, किनकि बुधबारको तुलनामा बिहिबार धेरै पानी पर्ने भएकाले काटेको बाली नष्ट हुन सक्छ। काटेको छैन भने केही दिन पर्खदा राम्रो हुन्छ। मौसमविद सञ्जीव अधिकारी भन्नुहुन्छ, फेरि देशभर वर्षा हुने भएको छ। बिहिबार देशभर वर्षा गराउने अर्को प्रणाली भित्रिने भएकाले यो साता गहुँ मुसुरो लगायत अन्न तथा दलहन बाली नकाट्न मौसम पूर्वानुमान महाशाखाले सुझाव समेत दिएको छ। मौसमविदहरूका अनुसार अरब सागर र बंगालको खाड़ीबाट जलवाष्पयुक्त हावा नेपाली आकाशमा भित्रिने पूर्वानुमान छ। महाशाखाका मौसमविद सञ्जीव अधिकारीले हाल पश्चिमी वायु र स्थानीय वायुका कारण क्षेत्रगत रूपमा वर्षा भइरहे पनि बिहिबार भित्रिने प्रणालीले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा गराउने प्रक्षेपण रहेको बताएका छन्। यो साता गहुँ नकाट्नु नयाँ पत्रिका दैनिकले छापेको हो। तेस्रो म्याद थपमा पनि नौबिसे सुरुङ पूरा हुन कठिन, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा प्रकाशित गरेको छ। सरकारले तेस्रो पटक म्याद थपेर अघि बढ़ाइरहेको मुलुकको पहिलो नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग समयमा सकिन कठिन देखिएको छ। स्थानीयको अवरोधका कारण झण्डै एक महिना आयोजनाको काम ठप्प थियो। ठेकेदार कम्पनीले रफ्तारमा काम अघि बढ़ाए मात्र पछिल्लो तोकिएको समयमा आयोजना सम्पन्न हुन सक्ने बताइएको छ। यसैबीच स्थानीयले अवरोध गर्दै गर्दा नै सुरुङ निर्माण पुनः सञ्चालन भएको छ। 2081 चैत 3 गते स्थानीयको अवरोधका कारण आयोजनाको काम ठप्प भएको थियो। अवरोधको 26 दिनपछि प्रहरी प्रशासनको रूहबरमा आयोजनाको काम शुरू गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिनुभयो। तेस्रो म्याद थपमा पनि नौबिसे सुरुङ पूरा हुन कठिन, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले रेक्टर प्राध्यापक डाक्टर खड्ग केसीलाई रिक्त उपकुलपतिमा नियुक्त गर्नुभएको छ। शिक्षाध्यक्ष प्राध्यापक डाक्टर केसीलाई बढ़ीमा 3 महिनाका लागि जिम्मेवारी दिनुभएको हो। कुलपति एवं प्रधानमन्त्री ओलीले नयाँ उपकुलपतिको पद पूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन 2049 दफा 21 ख बमोजिम चैत 31 गतेको निर्णय अनुसार केसीलाई उक्त जिम्मेवारी दिनुभएको हो। त्रिवीको 3 महिने उपकुलपतिमा प्राध्यापक डाक्टर केसी नेपाल समाचार पत्रले प्रकाशित गरेको हो। आवश्यक कानूनी व्यवस्था र पर्याप्त गृह कार्य बिनै सरकारले 450 किलो क्षमताको ठूला ग्यास सिलिण्डर ल्याउने तयारी थालेको छ। हाल प्रयोगमा रहेको 14.2 किलो क्षमताको ग्यास सिलिण्डर सुरक्षित प्रयोग र सम्भावित जोखिम व्यवस्थापन सम्बन्धमा गर्नुपर्ने धेरै काम नभइरहेका बेला नेपाल आयल निगमले ठूलो क्षमताका सिलिण्डर प्रयोगमा ल्याउन आन्तरिक रूपमा तयारी थालेको हो। यसका लागि निगम संचालक समितिले ठूला सिलिण्डरको आवश्यकता भए नभएको बारे अध्ययन गर्न नापतौल विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ। कानून बिनै ठूला ग्यास सिलिण्डर ल्याउने तयारी कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। पेट्रोलियम पदार्थको मूल्य घट्यो, यो खबर नेपाल समाचार पत्रले छापेको हो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले गएराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर 3-3 रूपियाँले घटाएको हो। मूल्य समायोजनसँगै अब काठमाण्डु, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 160 रूपियाँमा बिक्री हुनेछ भने मट्टीतेलको नयाँ मूल्य 146 रूपियाँ कायम गरिएको छ। त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य 159 रूपियाँ र मट्टीतेलको मूल्य 145 रूपियाँ निर्धारण गरिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आन्तरिक बजारमा समेत समायोजन गरिएको जानकारी दिएको छ। नेपाल समाचार पत्रले छापेको हो। अन्तर्देशीय प्रसारण लाइन निर्माणको मस्यौदा अन्तिम चरणमा अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा प्रकाशित गरेको खबरको शीर्षक हो यो। 400 केवी क्षमताको इनरुवा, न्यू पूर्णिया र दोधारा बरेली अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने मस्यौदा अन्तिम चरणमा पुगेको छ। संयुक्त सहकार्यको कम्पनी स्थापना एक महिनाभित्र चैतभित्र सम्पन्न गर्ने सहमति भए पनि कम्पनी स्थापनाका लागि मस्यौदा तयार गरिरहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससीको 12 बैठकले दुई अन्तर्देशीय प्रसारण लाइन बनाउन सहमति जनाएको थियो। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा प्रकाशित गरेको छ। तीन पुस्ता नै नागरिकता विहीन, कान्तिपुर दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको खबर हो यो। सप्तरीको शम्भुनाथ नगरपालिका तीन कचनदाहाकी सत्तुदेवी सदा 75 वर्ष पुगिन्। उनका छोरा चन्दर 53 वर्ष र छोरीतर्फको नातिनी 24 वर्षकी भइसकेकी छिन्, तर परिवारमा कसैको पनि नागरिकता छैन। सत्तुदेवीको डाक्नेश्वरी 4 स्थित कुसाहामा विवाह भएको थियो। पति धुथर सदाको नागरिकता थिएन। 25 वर्ष अघि नै धुथरको मृत्यु भएपछि उनी माइतीमै बस्दै आएकी छिन्। त्यो बेला उहाँ पति नागरिकता बनाउनका लागि धेरै ठाउँमा गुहार माग्दा कसैले पनि सहयोग गरिदिनु भएन। उनले भनिन्, मर्ने बेलामा पनि उहाँलाई नागरिकता नपाएको पीर थियो। नेपालमै जन्मेर पनि नेपाली नागरिकको परिचय नै नपाई पतिको निधन भएको दुखेसो उनले सुनाइन्। आफू पनि नेपाली नागरिक नहुँदै मर्छु कि भन्ने चिन्ताले पिरोलिरहन्छ। उनी भन्छिन्, छोरा बुहारी र नाति नातिना पनि पहिचानविहीन रहेको भन्दै दुःख व्यक्त गर्छिन्। राज्यसँग सम्बन्ध जोड्ने हामीसँग कुनै आधार प्रमाण छैन। उनी भन्छिन्, एक त दलित, त्यसमाथि नागरिकता विहीन नेताहरूले पनि वास्ता गर्दैनन्। तीन पुस्ता नै नागरिकता विहीन, 75 वर्षकी सत्तुदेवी सदा मात्र होइन, 53 वर्षीय छोरा चन्दर र छोरीतर्फको नातिनी 24 वर्षीय ललिता लगायत परिवारका कसैले नागरिकता पाउन सकेका छैनन्। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको हो। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले पारदर्शी बजारको अभ्यास शीर्षकमा सम्पादकीय छापेको छ। आयातित वस्तुको कलकत्ता हाल कोलकाता र काठमाण्डुको भाव राख्ने प्रचलन थियो। उति बेला प्रचलन मात्र होइन, गोर्खापत्रमा छाप्न हुने विषय सदन नै जारी थियो। उदारवादी प्रधानमन्त्री देव शमशेरबाट सो सदन जारी गरेकाले श्री तीन कस्तो बजार व्यवस्था चाहन्थे भन्ने पनि बुझ्न सकिन्छ। गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको हो। अन्नपूर्ण पोस्टले शिक्षक आन्दोलनको विषयलाई सम्पादकीयमा उठान गरेको छ। शिक्षक आन्दोलन र सरकारी उदासीनता शीर्षकमा कान्तिपुर दैनिकले विभूषणलाई सम्मानित बनाऊ शीर्षकमा सम्पादकीय छापेको छ। 2079 साल यता रोकिएको छ र मात्रै, नत्र हरेक वर्ष सरकारी विभूषण वितरण प्रक्रियाले समाजमा दिगदारी सृजना गर्थ्यो। र नागरिक दैनिकले पूँजीगत खर्चमा अनुत्तीर्ण सरकार शीर्षकमा सम्पादकीय छापेको छ। हुन त पूँजीगत खर्चको तुलनामा चालू खर्चको खर्च प्रतिशत राम्रो छ, तर यस्तो खर्च चाहिँ सरकारको क्षमताले भन्दा पनि नगरी नहुने बाध्यताका कारण भएको बुझ्न कठिनाई छैन। नागरिक दैनिकले सम्पादकीय छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।